नमस्कार, दैनिक पत्र पत्रिकाको संगालो कार्यक्रम अखबारमा स्वागत छ। साथमा छु म निर्मला ठकुराठी। आज मिति 2079 साल मंगिर महिनाको 15 गते बिहिबार, तदनुसार 2022 डिसेम्बर 1 तारीक, नेपाल सम्बत 1143। प्रत्यक्षमा कांग्रेस पहिलो समानुपातिकमा एमाले शीर्षकमा नागरिकले मुख्य समाचार बनाएको छ। विवादका कारण रोकिएको स्याङ्जा 2 र बाजुराको मतगणना गर्न निर्वाचन आयोगले हिजो निर्देशन दिएको छ। निर्देशनसँगै त्यहाँ मतगणना प्रक्रिया अघि बढ़ाउन पहल भइरहेको छ। दोलखाका केही मतदान केन्द्रमा आज मतदान हुँदैछ। प्रदेशसभा र प्रतिनिधि सभा सदस्य निर्वाचनको मतगणना अन्तिम चरणमा पुगेको छ। सुनसरी 4 मतगणना अन्तिम चरणमा पुगेको छ। विवादका कारण रोकिएको स्याङ्जा 2 र बाजुराको मतगणना गर्न निर्वाचन आयोगले निर्देशन दिएको छ। निर्देशनसँगै स्याङ्जामा बसेको सर्वदलीय बैठकमा मतगणना प्रक्रिया अघि बढ़ाउने सहमति भएको छ भने बाजुरामा प्रक्रिया अघि बढ़ाउन सर्वदलीय बैठकको पहल भइरहेको छ। बाजुरामा हिजोको सर्वदलीय बैठकमा एमाले अनुपस्थित भएकाले आज बिहान फेरि बैठक बोलाइएको छ। दोलखाका केही मतदान केन्द्रमा आज मतदान हुँदैछ। प्रतिनिधि सभा सदस्य प्रत्यक्ष निर्वाचन अन्तर्गत हिजोसम्म 161 क्षेत्रको मत परिणाम सार्वजनिक भएको छ, जसमा कांग्रेस सबैभन्दा धेरै 54 स्थानको नतिजा आफ्नो पक्षमा पार्दै पहिलो दल बन्न पुगेको छ। प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनमा पनि कांग्रेस ठूलो दल बन्न पुगेको छ। साथै प्रदेशका 330 निर्वाचन क्षेत्र मध्ये हिजोसम्ममा 324 स्थानको मतगणना सकिएको छ, जसमा कांग्रेसले सबैभन्दा धेरै 105 क्षेत्रमा जितेको छ। घोषित परिणाम अनुसार प्रतिनिधि सभा र प्रदेशसभा सदस्य प्रत्यक्ष निर्वाचनतर्फ एमाले दोस्रो स्थानमा छ। प्रतिनिधि सभामा समानुपातिकतर्फ कांग्रेसले भन्दा 1,00,000 बढ़ी मत ल्याएको एमाले प्रत्यक्षतर्फ 44 सीट जितेको छ। उसले प्रदेशसभा प्रत्यक्षतर्फ 90 क्षेत्रमा जीत निकालेको छ। माओवादी केन्द्र प्रतिनिधि सभामा प्रत्यक्ष र समानुपातिक दुवैमा तेस्रो स्थानमा छ। उसले प्रत्यक्ष निर्वाचनबाट प्रतिनिधि सभामा 17 र प्रदेशसभामा 53 सीट जितेको छ। प्रतिनिधि सभामा प्रत्यक्षतर्फ 7 सीट जितेको राष्ट्रिय स्वतन्त्र पार्टी समानुपातिकतर्फ भने माओवादी केन्द्रलाई पछ्याउँदै चौथो स्थानमा छ। उसले प्रदेशसभा सदस्य निर्वाचनमा भने उम्मेद्वारी दिएको थिएन। त्यस्तै नेकपा एकीकृत समाजवादी नेकपा यसले प्रत्यक्ष निर्वाचन अन्तर्गत प्रतिनिधि सभातर्फ 10 र प्रदेशसभातर्फ 14 स्थानमा जीत निकालेको छ। उसले प्रतिनिधि सभा समानुपातिकतर्फ 3% मत ल्याउँछ या ल्याउँदैन भन्दै अझै निश्चित भएको छैन। जनता समाजवादी पार्टी जसपा र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाले प्रत्यक्ष निर्वाचनमा प्रतिनिधि सभाका 7-7 क्षेत्रमा जीत निकालेका छन्। राप्रपाले प्रदेशसभा सदस्यतर्फ 11 क्षेत्र जितेको छ। प्रतिनिधि सभा समानुपातिक मतमा भने राप्रपा 5 स्थानमा रहेको छ। जसपाले प्रत्यक्ष निर्वाचनमा प्रदेशसभातर्फ 10 सीट जितेको छ। प्रतिनिधि सभा समानुपातिकतर्फ भने जसपा 6 स्थानमा छ। लोकतान्त्रिक समाज समाजवादी पार्टी लोसपाले प्रत्यक्ष अन्तर्गत प्रतिनिधि सभामा 4 र प्रदेशसभामा 9 सीट जितेको छ। प्रतिनिधि सभा समानुपातिकतर्फ लोसपा अहिलेसम्म 10 स्थानमा रहेको छ। देउबाले बनाए रेकर्ड, उपशीर्षक दिँदै नागरिक अगाडि लेख्छ। कांग्रेस सभापति एवं प्रधानमन्त्री शेरबहादुर देउबाको नाममा यो निर्वाचनबाट नयाँ रेकर्ड बनेको छ। 2046 सालको राजनैतिक परिवर्तनपछि भएका सबै संसदीय संविधान सभा सदस्य निर्वाचन चनमा लगातार जीत निकाल्ने देउबा मात्र एक्ला नेता बन्नु भएको छ। 2048 निरन्तर निर्वाचनमा प्रतिस्पर्धा गर्ने नेता 18 जना जति भए पनि निरन्तर जनताबाट अनुमोदित हुनेमा देउबा मात्र एक्ला नेता हुनुहुन्छ। कांग्रेसका विजय कुमार गक्षदार, नेकपा एसका विरोध खतेउडा, जनता प्रगतिशील पार्टीका संयोजक हृदय त्रिपाठीले निरन्तर चुनाव जित्दै आउनु भएको थियो, तर यो निर्वाचनमा जीतलाई निरन्तरता दिन उहाँहरू असफल हुनुभयो। प्रत्यक्षमा कांग्रेस पहिलो समानुपातिकमा एमाले नागरिकले मुख्य समाचार बनाएको छ। कांग्रेसमा अन्तर्घातको कलह शीर्षक दिँदै नयाँ पत्रिकाले मुख्य खबर बनाएको छ। प्रतिनिधि सभातर्फ 91 क्षेत्रमा चुनाव लड़ेको कांग्रेसको आन्तरिक विश्लेषण थियो। कम्तीमा 70 क्षेत्रमा सहजै चुनाव जितिन्छ, तर चारवटा क्षेत्रको परिणाम आउन बाँकी रहँदा कांग्रेसले 54 मात्रै जीत निकालेको छ, एकमा अग्रता लिइरहेको छ। जीत निश्चित भएको सूचीमा राखेका 25 सीट गुमाएको छ। अनपेक्षित परिणाम बारे कांग्रेस नेताहरूको निष्कर्ष छ, पार्टी भित्रैबाट अन्तर्घात भयो। संस्थापन र इतर समूहका नेताहरू एकले अर्कालाई असहयोग गरेको गुनासो गरिरहेका छन्। निर्वाचन पूर्व कांग्रेसमा 5 दलीय गठबन्धनलाई निरन्तरता दिँदै तालमेल गरेर जानुपर्ने संस्थापन पक्ष र एक्लै चुनाव लड्नुपर्ने शेखर कोइराला गगन थापा समूह बीच निकै ठूलो विवाद थियो। विवाद सैद्धान्तिक तहमा मात्र होइन, प्रत्यक्ष र समानुपातिक तर्फको टिकट बाँडफाँडका बेला पनि दुई समूह बीच उत्तिकै ठूलो तनाव भएको थियो। नेताहरूको बुझाइमा त्यही विवाद अन्तर्घातको तहसम्म पुगेको हो। कांग्रेस केन्द्रीय कार्यालयमा अनौपचारिक रूपमा आएका उजुरीमा आकांक्षी रहे पनि टिकट नपाएका नेताले चुनावमा असहयोगी भूमिका खेलेको उल्लेख छ। यद्यपि कड़ा प्रतिस्पर्धा हुने सूचीमा राखिएका केही क्षेत्रमा भने कांग्रेसले जीत निकालेको छ। कांग्रेसमा अन्तर्घातको कलह नयाँ पत्रिकाले मुख्य समाचार बनाएको छ। रेशमलाई फकाउन गठबन्धनका नेता जेलमा शीर्षकमा कान्तिपुरले समाचार बनाएको छ। नागरिक उन्मुक्ति पार्टीका संस्थापक रेशम चौधरीलाई फकाउन गठबन्धनका शीर्ष नेताहरू कारागार धाउन थालेका छन्। माओवादी अध्यक्ष पुष्पकमल दाहाल, एकीकृत समाजवादीका अध्यक्ष माधव कुमार नेपाल र नेपाल समाजवादी पार्टीका अध्यक्ष बाबुराम भट्टराईले दिल्ली बजार कारागार पुगेर चौधरीलाई पालै पालो भेट्नु भएको हो। दाहालले सोमबार अपराह्न, नेपालले मंगलबार बिहान र भट्टराईले दिउँसो चौधरीसँग भेटेर कुरा गर्नुभएको हो। प्रधानमन्त्री शेरबहादुर देउवाले समेत निकट सूत्र मार्फत चौधरीसँग वार्ता प्रक्रिया अघि बढ़ाएको पनि स्रोतको दावी छ। चौधरीसँगको कुराकानी नेताहरूले खुलासा गर्न नचाहे पनि सरकार बनाउन गठबन्धनलाई केही सीट अपुग हुने भएकाले उहाँहरूले उन्मुक्ति पार्टीलाई सहभागी गराउन पहल गरेको स्रोतको भनाइ छ। रेशमलाई फकाउन गठबन्धनका नेता जेलमा, कान्तिपुरले मुख्य समाचार बनाएको छ। भाड़ाकै भवनमा संसद यसरी गरिँदैछ तयारी शीर्षक दिँदै नयाँ पत्रिकाको अग्रपृष्ठमा समाचार छ। प्रतिनिधि सभा तथा प्रदेशसभा सदस्यका लागि चार मंगिरमा भएको निर्वाचनको मतगणना अन्तिम चरणमा छ। प्रतिनिधि सभाका 161 निर्वाचन क्षेत्रको परिणाम आइसकेको छ। विवादित दोलखामा आज मतदान हुँदैछ भने स्याङ्जा 2 र बाजुरामा झिलो गरी मतगणना प्रारम्भ भइसकेको छ। समानुपातिक र प्रदेशसभातर्फ पनि गणना अन्तिम चरणमा छ। निर्वाचन आयोगले प्रतिवेदन लेखन सहित अन्तिम परिणामको तयारीमा लागेका बेला संघीय संसद सचिवालय पनि आवश्यक तयारीमा जुटेको छ। अबको एक महिनापछि आउने नवनिर्वाचित प्रतिनिधि सभा सदस्यलाई स्वागत गर्न सचिवालयले भवनको मरमत सम्भारदेखि बैठक सञ्चालनको गृह कार्य थालेको हो। भाडामा सञ्चालन भइरहेको नयाँ बानेश्वर स्थित अन्तर्राष्ट्रिय सम्मेलन केन्द्रको मतगणनाको अन्तिम नतिजा आउँदै गर्दा संसद सचिवालयले संसद भवन मरमत सम्भार लगायतका काम थालेको छ। भाडाकै भवनमा संसद यसरी गरिँदैछ तयारी नयाँ पत्रिकाको अग्रपृष्ठमा खबर छ। सुकुम्बासीको प्रश्न मत वैध तर बस्ती किन अवैध शीर्षकमा गोर्खापत्रको अग्रपृष्ठमा खबर छ। काठमाडौँ महानगरपालिका 31 जागृति नगर टोल स्थित बागमती नदी किनारमा बसोबास गर्दै आउनुभएकी 70 वर्षीय सूर्यमाया गुरूङलाई आफ्नो छानो जोगिन्छ कि जोगिँदैन भन्ने चिन्ताले पिरोलेको छ। मंगिर 2 गतेसम्म चुनावको माहौल राजनैतिक दलका नेता कार्यकर्ता र उम्मेद्वार तथा स्वतन्त्र उम्मेद्वार मत माग्न आउँदा डेंगूले थलिएको ज्यान सम्हाल्दै वहाँ बाहिर निस्किनुहुन्थ्यो। चुनावको अन्तिम नतिजा आइ नसक्दै थापाथलीमा डोजर चलेपछि वहाँलाई अब कहाँ सर्ने भन्ने विकल्पको चिन्ताले सताउन थालेको छ। वहाँ भन्नुहुन्छ, सबैले यसपटक हामीलाई मत दिनुहोस्, तपाईहरूलाई धनी पूर्जा हामी दिलाउँछौ भनेर जानुभएको थियो। यस्तै कुरा 2064 को चुनावदेखि चल्दैछ, तर महानगरले डोजर चलाएपछि डर बढ़ेको छ। हातमा धनी पूर्जा आउने आशमा झण्डै 25 वर्ष यता गुरूङले भोट हाल्दै आउनु भएको छ। वहाँले मत दिनुभएका राजनैतिक दलहरू पटक पटक सत्तामा पुगेका छन्। हुँदाहुँदा स्वतन्त्रलाई जिताउँदा पो आफूहरूले न्याय पाइन्छ कि भन्ने अपेक्षाका साथ स्थानीय तहको निर्वाचनमा काठमाडौँ महानगरपालिकाको प्रमुखमा बालेन शाहलाई मत दिएको उहाँले बताउनुभयो। गुरूङले भन्नुभयो, सबैले बालेनजी राम्रा हुन् भोट दिउ भन्नुभयो, हामीले पनि होला नि भन्ने विचार गरेर मत दिएकै हो, तर उहाँले जितेपछि हाम्रो बस्तीमा डोजर चलाउने सूचना निकाल्नु भएको छ रे, हामीले नै जिताउने, हामी माथि नै ज्यादती गर्ने, यो कस्तो न्याय हो? जागृति नगरको टहरा नम्बर B15 2056 उहाँको बसोबास रहेको छ। घर जग्गाको नाममा उहाँको सम्पूर्ण जायजथा यही नै हो। बिहान बेलुका हातमुख जोड्न च्यालादारी श्रमिकको काम गर्ने गुरूङको शरीर बुढ्यौलीले थलिएको छ। उहाँ भन्नुहुन्छ, अब त काम गर्न सक्दिन, भोट माग्न आउनेले पनि कुरा मात्रै गर्छन्, अरू केही परेन। हामीलाई बस्ने व्यवस्था र बिरामी हुँदा उपचारसम्म पाएदेखि हाम्रो मत खेर गयो भन्ने लाग्ने थिएन। जग्गाको खोजीमा प्राधिकरण अर्को शीर्षक छ गोर्खापत्रमै। काठमाडौँ उपत्यका विकास प्राधिकरणले सार्वजनिक जग्गाको संरक्षणको प्रक्रिया अगाडि बढ़ाएको छ। उपत्यकाको सार्वजनिक जग्गा संरक्षणको दायित्व आफ्नो रहेको भन्दै प्राधिकरणले अतिक्रमित जग्गा संरक्षण प्रक्रिया अगाडि बढ़ाइएको हो। प्राधिकरणका प्रमुख विकास आयुक्त जानुका ढकालले काठमाडौँ उपत्यकाभित्रको सरकारी प्रति एलानी तथा खोलाको मापदण्ड बमोजिमका जग्गा अतिक्रमण गरी निर्माण गरिएका अनधिकृत संरचना हटाउन लागि बताउनुभयो। सुकुम्बासीको प्रश्न, मत वैध तर बस्ती किन अवैध, शीर्षकमा गोर्खापत्रले अग्रपृष्ठमा समाचार बनाएको छ। किनबेच 62% घट्दा राजस्वमा 17 अर्ब गिरावट, घर जग्गा कारोबारमा मन्दी, शीर्षकमा कारोबारले मुख्य समाचार बनाएको छ। पछिल्ला वर्षहरूमा उच्च दरले बढ़ेको घर जग्गा कारोबारमा यो वर्ष उस्तै गतिले गिरावट आएको छ। घर जग्गा किनबेचमा आएको कमीका कारण सरकारको राजस्व लक्ष्यमा पनि धक्का दिएको छ। मुलुकभरको घर जग्गा कारोबारलाई अनुगमन र व्यवस्थापन गर्ने सरकारी निकाय भूमि सुधार तथा अभिलेख विभागले संकलन गरेको तथ्याङ्क अनुसार गत आर्थिक वर्षको 4 महिनाको तुलनामा चालू आर्थिक वर्षको यही समय साउन कार्तिकमा घर जग्गा कारोबार 62% घटेको छ। यो तथ्याङ्कले घर जग्गा कारोबारमा मन्दी आएको संकेत गरेको छ। महानगरमा छैन कृषि योग्य जमीन कारोबार अगाडि लेख्छ। काठमाडौँ महानगरपालिकाको भू उपयोग परिषदले महानगरभित्र कृषि योग्य जमीन नरहेको निर्णय गरेको छ। सात मंगिरमा महानगर प्रमुख बालेन्द्र शाहको अध्यक्षतामा बसेको बैठकले भू उपयोग कार्यान्वयन समितिको सिफारिशका आधारमा यस्तो निर्णय गरेको हो। किनबेच 62% घट्दा राजस्वमा 17 अर्ब गिरावट, घर जग्गा कारोबारमा मन्दी, कारोबारले मुख्य समाचार बनाएको छ। नयाँ नेता भित्रिँदै गर्दा किसान चिल्लै, शीर्षक दिँदै राजधानीले अग्रपृष्ठमा खबर बनाएको छ। राजनीति कर्मीको 5 वर्षे बाली भित्रिसक्दा मध्य तराईका किसानको बाली भने अझै बाँझै छ। असारमा मानो रोपेर मुरी उब्जाउन खेतमा रोपेको किसानको बाली उठाउने समयमै राजनीति कर्मीको बाली उठाइदिनुपर्ने धपेडीले यो वर्ष मध्य तराईका किसानको बाली अझै भित्रिन सकेको छैन। समयमा घरमा बाली भित्र्याउन नपाउँदा सालभर गुजारा चलाउनु पर्ने धान बालीका बाला खेतका गहरामा नै झुरिएर खसिरहेका छन्। किसानको बाली भित्र्याउनु पर्ने समय आफूहरूलाई एक गेडो अन्न जति पनि सहयोग नगर्ने राजनीति कर्मीको बाली पहिले उठाइदिन बाध्य भयो। पर्सा जीरा भवानी गाउँपालिकाका किसान मध्ये केहीले भन्नुभयो, नयाँ नेता भित्रिँदै गर्दा किसान चिल्लै, शीर्षकमा राजधानीले अग्रपृष्ठमा खबर बनाएको छ। रेडियो नेपालबाट कार्यक्रम अखबार सुन्दै हुनुहुन्छ, केही बेर विज्ञापन र सन्देश।
सुरेश, के छ खबर, कहाँ छौ?
मेरो सब ठिक छ यार, अफिसमा छु। अनि घर तयार भयो तिम्रो?
घर त तयार भयो यार। अब घरमा इन्टरनेट, टेलिभिजन लाइन अनि टेलिफोन नम्बर पनि लिनु थियो। अब तिमी नै छौ यहाँ नेपालमा पाइने सुविधाको बारेमा जानकार भएको। म त 15 वर्ष भयो यार देशबाट टाढा भएको। सजेस्ट गर न यार, कुन राम्रो होला?
ए, इन्टरनेट, टेलिभिजन लाइन र टेलिफोन सेवाका लागि हो भने आँखा चिम्लेर नेपाल टेलिकमको फाइबर टु द होम FTTH सेवा लिइहाल। तिमीलाई चाहिएको सबै सुविधा नेपाल टेलिकममा पाउँछौ, ढुक्क भएर लिँदा हुन्छ।
ल, गजब भएछ। मलाई चाहिएको सबै सुविधा एउटै फाइबरबाट पाउने भएपछि। थ्याङ्क यू यार।
थ्याङ्क यू मलाई भन्दा नेपाल टेलिकमलाई भन। जनतालाई निरन्तर सेवा दिँदै आएको छ
नेपाल टेलिकम, राष्ट्रको संचार।
अब पत्र पत्रिकामा भएका बाँकी प्रसंग छोटकरीमा। संक्रमण कालमै चारजनालाई एआईजी बनाउने खेल कान्तिपुरको अग्रपृष्ठमा समाचार छ। नयाँ सरकारका लागि नयाँ जनादेश प्राप्त भइसकेको संक्रमणकालीन अवस्थामा सरकारले नेपाल प्रहरीका चार अधिकारीलाई अतिरिक्त महानिरीक्षक एआईजीमा बढ़ुवा गर्ने खेल शुरू गरेको छ। गृहमन्त्री बालकृष्ण खाँड लगायत 6 मन्त्री आफ्नै निर्वाचन क्षेत्रमा पराजित भए पनि राजीनामा दिएका छैनन्। उल्टै सुरक्षा निकायमा दीर्घकालीन असर पर्ने गरी हस्तक्षेप अघि बढ़ेको छ। संक्रमणकालमै चारजनालाई एआईजी बनाउने खेल कान्तिपुरको अग्रपृष्ठमा खबर छ। अनुदान लिन मात्र उद्योग दर्ता शीर्षक दिँदै कारोबारले अग्रपृष्ठमा समाचार बनाएको छ। सरकारले उपलब्ध गराउने विभिन्न किसिमका अनुदान लिने उद्देश्यले मात्र उद्योग व्यवसाय तथा संस्था खोल्ने प्रवृत्ति देखिएको छ। जिल्लामा अनुदानका लागि मात्र उद्योग दर्ता गरेर नक्कली उद्यमी बन्ने गरेको सरकारी तथ्याङ्कले देखाएको छ। जुम्लामा बेरोजगारी उस्तै छ, आयात बढ़ेकै छ, जड़ीबुटी फलफूल प्रशोधन नभई कुहिएका छन्, तर उद्योग भने दर्ता हुने क्रम बढ़ेको छ। अनुदान लिन मात्र उद्योग दर्ता कारोबारको अग्रपृष्ठमा खबर छ। मंगसिर 27 सम्म मेलम्चीको पानी वितरण हुने गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। खानेपानी मन्त्री उमाकान्त चौधरीले यही मंगसिर 27 गतेसम्ममा मेलम्चीको पानी वितरण गरिने बताउनु भएको छ। हिजो मेलम्ची खानेपानी आयोजनाको कार्य प्रगति बुझ्न मुहान स्थल अम्बाथान पुग्नुभएका मन्त्री चौधरीले 27 गतेभित्र काठमाण्डुमा पानी वितरण शुरू गरिने बताउनु भएको हो। मंगसिर 27 सम्म मेलम्चीको पानी वितरण हुने गोर्खापत्रको अग्रपृष्ठमा समाचार छ। एक खर्ब 33 अर्ब कर निर्धारण विवादमा नयाँ पत्रिकाको अर्थपृष्ठको खबर हो यो। सरकारले निर्धारण गरेको 125 खर्ब रूपियाँ बराबरको कर राजस्वमा विवाद देखिएको छ। कर कार्यालयले गरेको 1 खर्ब 33 अर्ब 71 करोड़ रूपियाँ बराबरको 5,300 वटा कर निर्धारणमा चित्त नबुझेर करदाताहरू पुनरावलोकनका लागि पुनरावेदनमा गएका हुन्। अन्त शुल्क, आयकर, मूल्य अभिवृद्धि करका विषयमा कर कार्यालयको अनुमान गर्नका लागि गरेको निर्णय तथा निर्धारणका विषयमा चित्त नबुझे सम्बन्धित करदाताले आन्तरिक राजस्व विभागमा प्रशासकीय पुनरावलोकनमा जान पाउने व्यवस्था छ। 1 खर्ब 33 अर्ब कर निर्धारण विवादमा नयाँ पत्रिकाको अर्थपृष्ठको खबर हो यो। सस्तोमा धान बेच्दै किसान, अन्नपूर्णको अर्थपृष्ठमा समाचार छ। धानको पकेट क्षेत्र मानिने बर्दियाको राजापुर क्षेत्रका किसानको धान सरकारको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेड राजापुरले खरिद नगर्दा उनीहरू मर्कामा परेका छन्। कम्पनीले धान खरिदका लागि काँटा नलगाउँदा बर्दिया, राजापुर र गेरुवा क्षेत्रका किसानहरू सस्तो मूल्यमा धान बेच्न बाध्य भएका छन्। सस्तोमा धान बेच्दै किसान, अन्नपूर्णको अर्थपृष्ठमा खबर छ। 33% घट्यो कृषि वस्तुको आयात, गोर्खापत्रको अर्थपृष्ठको खबर हो यो। वस्तु आयात निर्यातमा कमी आइरहेका बेला कृषिजन्य वस्तुको आयातमा समेत कमी आएको छ। नेपाल राष्ट्र बैंकले आयातमा गरेको कडाई र भारतले गहुँ निर्यातमा गरेको प्रतिबन्धका कारण कृषिजन्य वस्तुको आयातमा उल्लेख्य कमी आएको हो। भन्सार विभागको तथ्याङ्क अनुसार चालू आर्थिक वर्षको 4 महिना साउन कार्तिकसम्म कुल वस्तु आयातमा 18% कमी आई 5 खर्ब 32 अर्ब 69 करोड़ 13 लाख 81 हजार रूपियाँको वस्तु आयात भएको छ। सो अवधिमा निर्यातमा 33.30% कमी आई 54 अर्ब 77 करोड़ 43 लाख 16 हजार रूपियाँको निर्यात भएको छ। 33% घट्यो कृषि वस्तुको आयात, गोर्खापत्रको अर्थ पृष्ठको खबर हो यो। अनुदानको मल गोदाममा टनाटन, किसानलाई व्यापारीको मनोमानी मूल्य शीर्षकमा कान्तिपुरको अर्थ पृष्ठमा समाचार छ। कृषि सामग्री कम्पनी र साल ट्रेडिङ कर्पोरेशनको तथ्याङ्क हेर्ने हो भने अहिले सरकारी गोदामहरूमा रासायनिक मल टनाटन छ। कृषि सामग्रीसँग कुल 47,200 टन र साल ट्रेडिङसँग 7,000 टन मल मौजदात रहेको छ। उक्त मौजदातले गहुँ, मकै, आलु बालीका लागि मलको अभाव हुन नपर्ने हो, तर व्यवहारमा त्यो छैन। धेरैजसो किसानले मलबिनै नयाँ बाली लगाइसकेका छन् भने कतिपय तयारीमा छन्। राष्ट्रिय कृषक समूह महासंघ नेपालका सल्यान, सुर्खेत, दैलेख लगायत कर्णालीका जिल्लाहरूमा त्यति अभाव देखिएको छैन, तर तराई र पूर्वी पहाड़ी क्षेत्रमा मलको चरम अभाव देखिएको छ। अनुदानको मल गोदाममा टनाटन, किसानलाई व्यापारीको मनोमानी मूल्य, कान्तिपुरको अर्थ पृष्ठमा खबर छ। यसै गरी कान्तिपुरमै 2 दिनमा 4,000 बीमितलाई कोरोना बीमा भुक्तानी शीर्षकको समाचार रहेको छ। बीमा प्राधिकरणको निर्देशनपछि पछिल्ला 2 दिनमा कोरोना बीमाका करिब 4,000 बीमितले दावी भुक्तानी पाएका छन्। सबै निर्जीवन बीमा कम्पनीहरूले मंगलबार र बुधबार गरी उक्त संख्यामा बीमितलाई भुक्तानी दिएको बीमक संघले जनाएको छ। 2 दिनमा प्रत्येक कम्पनीले कम्तीमा 200 भन्दा बढ़ी बीमितलाई भुक्तानी गरेका छन्। केही कम्पनीले 350 देखि 500 जनासम्मलाई पनि भुक्तानी दिएका छन्। 2 दिनमा 4,000 बीमितलाई कोरोना बीमा भुक्तानी, कान्तिपुरको अर्थ पृष्ठको खबर हो यो। त्रिविमा व्यवस्थापन संकायको अप्लाइड कोर्स बीबीएल लगायतमै विद्यार्थी पाउन मुस्किल शीर्षकमा नयाँ पत्रिकाको अग्रपृष्ठमा खबर छ। अब सम्पादकीय निजी क्षेत्रको चासो शीर्षकमा गोर्खापत्रले सम्पादकीय बनाएको छ। मुलुकको अर्थतन्त्र आन्तरिक र बाह्य दुवै कारणले निकै दबावमा परिरहेको छ। कोरोनाबाट थलिएको नतंग्रिँदै रूस युक्रेन युद्धपछि महँगीको चपेटामा परेको विश्व अर्थव्यवस्थाको दुष्प्रभावको बाछिटाबाट नेपाली अर्थतन्त्र छैन। अहिलेको अवस्थामा मुलुकको अर्थतन्त्र सुधार्न सरकार, निजी उद्यमी लगायत सबैको सहकार्य तथा समन्वय निकै महत्वपूर्ण हुनेछ। निजी क्षेत्रको चासो शीर्षक दिँदै गोर्खापत्रले सम्पादकीय बनाएको छ। सड़क अपूरा सपना शीर्षकमा नागरिकले सम्पादकीय बनाएको छ। भारतीय सड़क यातायात तथा राजमार्ग मन्त्री नितिन गडकरीले केही महिना अघि भारतमा दैनिक 60 किलोमिटर सड़क निर्माण गर्ने लक्ष्य राख्नु भएको छ। कोविड 19 र लम्बिएको मनसूनका कारण भारतको राष्ट्रिय राजमार्ग निर्माण कार्य घटेर 28.64 किलोमिटर पुगेपछि नयाँ लक्ष्य राखिएको हो। कोविडका बेलामा पनि आफ्नो मन्त्रालयले दैनिक 38 किलोमिटर सड़क निर्माण गरेको हुनाले अब सामान्य अवस्थामा यसको लक्ष्य दैनिक 60 किलोमिटर पुर्याउने उहाँको योजना छ। सड़कलाई अर्थतन्त्रको जीवनरेखाका रूपमा लिइन्छ। सड़क भएपछि वस्तु र सामग्री बजारसम्म पुर्याउन र आर्थिक गतिविधि बढ़ाउन मदत पुग्छ। सड़कबाटै बालबालिका स्कूलसम्म पुग्छन् भने कामदार वर्गलाई कामसम्म यसैले पुर्याउँछ। अहिले देशका कुना कन्दारासम्म सड़क पुगेपछि विगतका दुःख बिर्सन सहज भएको छ। तैपनि अझै सड़क विस्तारको गति सुस्त छ। सड़क अपूरा सपना शीर्षकमा नागरिकले सम्पादकीय बनाएको छ। यो सँगै कार्यक्रम अखबारको निर्धारित समय सकियो। प्रविधिमा शंकर भण्डारीलाई धन्यवाद। यसपछि कार्यक्रम अन्तर सम्वाद सुन्न सक्नुहुनेछ। हवस् त, नमस्कार।